اللهم اجمع. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. واشهد ان لا اله الا الله وحده لا شريك له. واشهد ان سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا. الله تعالى ہم سب کے لیے رمضان کو مبارک فرمائے، رمضان المبارک کی برکتیں نصیب فرمائے، اس کے روزوں کے جو انوارات ہیں وہ بھی، اور اس کی تراویح کی اور قیام رمضان کے جو انوارات ہیں وہ بھی پورے پورے نصیب فرمائے. یہ مہینہ برکت والا مہینہ ہے. شہر المبارک، حضور صلی اللہ علیہ وسلم نے قد اضلکم شہر عظیم، شہر مبارک فرمایا، مبارک مہینہ. برکت کے اصلی معنی جو ہے نا وہ بڑھنے کے آتے ہیں، اضافہ ہونے کے. یہ مہینہ جو ہے نا وہ برکت کا ہے، اضافہ ہونے کا ہے، بڑھوتری کا مہینہ ہے. ہاتھ میں لینا پڑے گا
کیا؟ آواز بہت کم جا رہی ہے.
مگر وہ اتنا ایسا ہے کہ دھکا لگے گا تو گر جائے گا. رمضان کا مبارک مہینہ، رمضان میں بڑھوتری کا مہینہ، یہ مطلب ہوا. اللہ کے پاس اور اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس انسانوں کے لیے جو اصل چیز ہے ان کے عمل کا بڑھنا ہے. انسان اصل میں عمل کی مشین ہے، انسان چیز کی مشین نہیں ہوتا، انسان عمل کی مشین ہے. اسی لیے مذہب جو ہے وہ عمل کو عمل پر فوکس کرتا ہے، اور عمل ہی نتیجہ مرتب اس پر ہونے والا ہے، عمل پر ہی نتیجہ مرتب ہونے والا ہے. عمل سے مراد ہماری الگ ہوتی ہے، اللہ رسول کی الگ ہوتی ہے. ہمارے پاس تو عمل یہ ہے کہ آدمی محنت مزدوری کرنے کے لیے جب جاتا ہے تو جب عمل کر رہا ہے، کیا کام کر رہے ہیں، کیا کام، کیا مشغلہ ہے. بچہ اسکول جا رہا ہے تو عمل کر رہا ہے، بڑا جاب کرنے کے لیے جا رہا ہے تو عمل کر رہا ہے. اسلام میں ویسا نہیں ہے. ہر حرکت جو انسان کے جسم سے صادر ہوتی ہے وہ عمل میں ہے. جیسے ہم دیکھتے ہیں، انسان کا دیکھنا عمل ہے. اس لیے جو بے عمل ہے انسان وہ بھی عمل والا ہی ہے. آدمی آنکھ تو کھولے گا نا، اور جتنی چیزوں کو دیکھتا ہے آدمی ایک وقت میں اتنے عمل ہیں. اسی لیے کس نیت سے دیکھ رہا ہے، کس نظر سے دیکھ رہا ہے، اس کو صحیح کرنے کی محنت ہوتی ہے. آدمی سنتا ہی رہتا ہے، چھوٹا بچے سے لے کے بڑے ہونے تک، ہمیشہ کام کر رہا ہو نہ کر رہا ہو، لیزی ہو غیر لیزی ہو، پڑھتا ہو نہ پڑھتا ہو، کام جاب کرتا ہو نہ کرتا ہو، سنتا تو ہے آدمی، کچھ نہ کچھ سنتا ہی رہتا ہے. سننا عمل ہے، اور دیکھنا اور سننا اتنا بڑا عمل ہے کہ اس کو سب سے پہلے بیان کیا گیا ہے قرآن پاک میں کہ اس کا میں حساب لوں گا. ابھی نہیں آ رہا، اچھا آتے آتے رک جا رہا ہے. دوسرا لانے گئے ہیں، بس اپن ادھر توجہ دیں گے نہیں تو ادھر ہی ہو جاتا دماغ پورا، وہ بھی ایک نیا عمل ہو جاتا. ان السمع باللہ من الشیطان الرجیم، ان السمع والبصر والفؤاد کل اولئک کان عنہ مسئولا. 15-12، بے شک سننا اور دیکھنا اور دل کا سوچنا، اس کا حساب لوں گا. سوچنا بھی عمل ہے، उससे कभी आदमी खाली नहीं रहता, दिल अपना काम करता ही रहता है। हत्ता कि बोलने वाला बोलता रहता है, फिर एक अंदर से बात कर लेते रहता है उसके अपने दिल में कुछ ना कुछ, सुनने वाला सुनता रहता है और उसकी अपनी बात चलती रहती है, इन्हें ऐसा बोल रहा वैसा बोल रहा, अच्छा बोल रहा ख़राब बोल रहा, सही बोल रहा गलत, कुछ ना कुछ चलता तो रहता है ना दिमाग में। हदीस नफ्स कहते हैं उसको, वो फुआद का ही काम है वो। तो अमल अल्लाह तबारक व तआला के यहाँ और इस्लाम में शरा में शरीयत में अमल जो है ना इंसान के जिस्म से सादर होने वाले हर हरकत का नाम है, हरकत का भी सुकून का भी एक एतबार से। उसमें बोलना आ गया, सुनना आ गया, देखना आ गया, तो बोलना तो बदर्जी वाला है, बोलना अमल है। सुबह से शाम तक जितना आदमी बोलता है उसका हिसाब देना पड़ेगा। मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैही रक़ीबुन अतीद, किरामन कातिबीन यालमून मा तफ़अलून, जो भी ज़ुबान से निकलता है उसके उसको महफूज कर लिया जाता है। किरामन कातिबीन, सीधी तरफ भी सीधे मुंडे पर और बाएं मुंडे पर बिठाए हुए अल्लाह ताला नेकियों को लिखने के लिए और बुराइयों के लिखने के लिए आदमी जो अमल करता है। अब यह रमज़ान का महीना मुबारक है का मतलब है कि इसमें अमल में इजाफा किया जाता है। जो जिक्र करेगा आदमी उसका सवाब बढ़ा दिया जाता है, जो तिलावत करेगा देखेगा आँखों से, आँख कुरान पाक को अपनी आँखों से देख के पढ़ना यह एक मुस्तकिल इबादत है। आपको ज़ुबानी याद है, आप ज़ुबानी पढ़ रहे हैं, वो एक मुस्तकिल इबादत है। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि तुम अपनी आँखों को उनकी इबादत के हिस्से से महरूम न किया करो। साहबा ने पूछा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आँखों को उनकी इबादत से महरूम नहीं करने का क्या मतलब है? फरमाया कुरान पाक को देख के पढ़ना, कुरान पाक देखना भी इबादत है। उसकी इबादत में सवाब में इजाफा हो जाता है, जो बोलता है उसमें इजाफा हो जाता है, जो खाता है उसमें बरकत आ जाती है, क्योंकि वो एक अमल है। इसीलिए सहरी को मुबारक कहा गया, तसहरु फ़इन्ना फ़िस्सुहूरी बरका, सहरी खाया करो इसलिए कि सहरी में बरकत है। बहुत से लोग सुबह में जाप पे जाना है, सहरी को उठे तो हरज होता, बल्कि सहरी नहीं करते, बगैर सहरी के रोज़ा रख लेते हैं। ख़ासतौर पर ठंडे दिनों में, सर्दी के ज़्यादा छोटा सा रोज़ा है क्या पता चलता, बल्कि चले जाते हैं। सहरी उस नीयत से करना ही नहीं है अपने को के पेट भरना है, सहरी तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है इसलिए करना है, सहरी में बरकत है इसलिए करना है। उलमा ने फरमाया कि सहरी में बहुत बरकतें होती हैं। सहरी वो वाहिद खाना होता है कि जो खालिस इबादत की नीयत से खाया जाता है। सहरी क्यों खाते? रोज़ा रखने के लिए खाते। दूसरे खानों में तो यह है कि एनर्जी आएंगी, ताकत आएंगी, भागूंगा, दौड़ूंगा, कमाऊंगा, ये करूंगा, वो करूंगा, जो रुक पा जाऊंगा, ऐसी चीज़ें होती हैं ना। सहरी में यह सब चीज़ नहीं रहती कुछ भी। सहरी में तो सिर्फ ये है कि इबादत ही मकसूद होती है, इबादत के लिए खा रहा बंदा वो जाहिर है कि उसमें बरकत है। और कोई उस मौके पर बरकत होने के 10-15 वजूहात जो है ना उलमाए किराम शुरुआत के अंदर बयान करते हैं, तो सहरी बरकत है। इसीलिए इस रमज़ान के महीने में नफिल पढ़ने का सवाब बढ़ा के फ़र्ज़ के बराबर कर दिया जाता है। नफिल का सवाब फ़र्ज़ के बराबर और फ़र्ज़ का सवाब 70 फ़र्ज़ों के बराबर कर दिया जाता है। 70 का अदद जो होता है वो ज़्यादती को बताने के लिए आता है। बहुत ज़्यादा खाली 70 से मुराद 71 नहीं वैसा नहीं है, 72 नहीं ऐसा नहीं है, इसका मतलब ये होता है कि बहुत ज़्यादा। अरे तेरे जैसे 50 देखो जैसा बोलते हैं ना, 50 का मतलब बहुत ज़्यादा, अरे छप्पन आए गए बोलते हैं। तो ये आदत जैसे अपने पास उर्दू में जो है ना कसरत को बताने के लिए है, ऐसे ही 70 का आदत भी कसरत को बताने के लिए है उसूलन। तो फ़र्ज़ का सवाब जो है ना 70 के बराबर कर दिया जाता है, नफिल का सवाब फ़र्ज़ के बराबर। फ़र्ज़ एक ऐसी बड़ी चीज़ होती है कि कभी भी नफिल से उसकी मुकाबला नहीं किया जा सकता, वज़न तोला नहीं जा सकता उसका। जैसे उलमा ने लिखा है कि अगर एक फ़र्ज़ रोज़ा आदमी जानबूझकर छोड़ दे और उसके बाद नफिल रोज़े पूरी उम्र अदा करे, पूरी उम्र रोज़ा नफिल रोज़ा रखे, वो एक फ़र्ज़ का बराबर नहीं हो सकता। फ़र्ज़ इतनी बड़ी चीज़ होती है। फ़र्ज़ नमाज आदमी छोड़ दे खुदा न खास्ता और फिर उसके बाद में नफिल पढ़ता रहे, फ़र्ज़ नहीं पढ़ रहा मगर नफिल पढ़ रहा, उम्र भर नफिल पढ़ा, एक फ़र्ज़ का मुकाबला नहीं हो सकता। फ़र्ज़ अल्लाह के हुक्म का नाम है, जो खालिक़े कायनात है, जो इनके हाथ में सब कुछ है, जिनका इरादा ही वजूद होता है, वो जब चाहें, जो चाहें, जिसके साथ चाहें, जैसा चाहें कर सकते हैं। वो सबके रब हैं, वो सबके हाकिम हैं, वो सबके पालनहार हैं, सबके मालिक हैं, सबके खालिक हैं। तो जो सबका खालिक है, आसमान ज़मीन कैसे यानी कितनी बड़ी बड़ी मखलूक़ात अल्लाह ने बनाई हैं, और जो हम जिसका हमें पता भी नहीं है कितनी बड़ी बड़ी हैं, सिर्फ जितना जिसका पता है उसके एतबार से ही हम अल्लाह अकबर नहीं बोल पा रहे हैं। अल्लाह बड़े हैं बोलने नहीं आ रहा हमको, उसके मुकाबले में डाल के बोलने की मशक नहीं की हुई हमने कि भाई जब अल्लाह को हम सबसे बड़ा बोलें तो किससे बड़ा बोलना है, किसके हम मुकाबले में डाल रहे हैं। हम तो जॉब को भी नहीं डाल सक रहे हैं, हम तो पैसों को भी नहीं डाल सक रहे हैं, हम तो बीवी बच्चों को भी नहीं डाल सक रहे हैं। हालांकि वो पूरे यूनिवर्सल के मुकाबले में अकबर है और उससे भी बड़ा है वो, मगर हमारी समझ में आने के वास्ते यूनिवर्सल है, खाली कायनात है। और कायनात में जो अब कुछ हम पढ़ते पढ़ाते हैं इस वक्त देखते हैं तो कितना ज़्यादा यानी हजम वाले और बड़ाई वाली मखलूक़ात अल्लाह ने बनाई हुई हैं। कैसे कैसे सितारे हैं, कैसे कैसे सैारे हैं, कैसे कैसे सवाबित हैं, कैसे कैसे स्टार्स है, अजीब व गरीब। ये जो साइंसदान आजकल हुबल के ज़रिए से और फलां फलां के ज़रिए से, इसके ज़रिए से, उसके ज़रिए से देख रहे हैं और बता रहे हैं कि साहब ये इतनी मसाफत पे है, ये इतना हजम का है, ये इतना बड़ा है और इसकी वसत इतनी, पैमाइश भी बिल्कुल परफेक्ट है, सही है। अल्लाह ने इंसान को ऐसा इल्म दिया है कि वो आसमान ज़मीन को भी नापता है और जना वाला सितारों को भी नापता है, उनके हजम को नापता है, उनकी रोशनी को नापता है, उनकी हरकत को नापता है। इसी वजह से चांद और सूरज को का जो निज़ाम होता है उसके अंदर भी कैसे परफेक्ट बना है। अल्लाह तबारक व तआला ने ऐसी चीज़ बनाई है, एक सेकंड आगे पीछे नहीं होता सूरज, हज़ारों सालों से चल रहा है। और टाइम जो है ना आपकी नमाजों का, आपको उसके हिसाब से 5,000 साल की जंतरी मिलती है। 5,000 साल जंतरी अपने हैदराबाद में लटकी हुई रहती है मस्जिदों के अंदर, 5,000 साल है वो, यानी 5,000 साल के लिए है और कोई ज़रा बराबर फ़र्क नहीं आता उसमें, क्यों वो शमसी निज़ाम इतना मजबूत मुस्तहकम है। तो इंसान को अल्लाह तबारक व तआला ने ऐसे उलूम दिए हैं, तो उसमें आप अंदाज़ा कीजिए कि हमारी ज़मीन कितनी बड़ी है, ज़मीन से जो है ना चाँद कितना बड़ा है, उसके साथ सूरज कितना बड़ा है, फिर सूरज से कैसे बड़े बड़े सैारे दरियाफ्त हो रहे हैं। अल्लाह तबारक व तआला सब चीज़ों के मुकाबले में बढ़े। तो अल्लाह तबारक व तआला का हुक्म जो होता है वो पूरी कायनात में सबसे बड़ा होता है, हुक्म कायनात से बड़ा है, क्योंकि कायनात अल्लाह के हुक्म से ही है और वो किसी भी वक्त ख़त्म भी कर दे सकते हैं अल्लाह पाक। महमूद गज़नवी का किस्सा आप हजरात ने सुना हुआ होगा कि बड़ा मशहूर बादशाह गुजरा है, मकबूल और नेक बादशाह गुजरा है बहुत। सोमनाथ के ऊपर उसने बहुत हमले किए, 17 मरतबा उसने हिंदुस्तान पर हमला किया था, जिहाद किया था। तो उसका एक खादिम था, अयाज उसका नाम था मशहूर। तो वज़रा में सबसे वज़रा उतना ज़्यादा वज़ीरों को नहीं चाहता था जितना अपने ग़ुलाम को चाहता था अयाज। तो ज़ाहिर है कि उसमें जलेसी हो जाती है, हसद हो जाता है, क्योंकि जितना बड़ा आदमी है उसके अतबार से उसका किसी को चाहना, कम चाहना, ज़्यादा चाहना बहुत फ़र्क पड़ता है। तो उन्होंने कहा कि था अयाज को इतना चाहते हैं, हमारे को इतना नहीं चाहते। बात पहुँच गई बादशाह तक, बादशाह ने सारे वज़रा को जमा किया और उसके बाद में जो सबसे ज़्यादा कीमती मोती था उसके ख़जाने में, सबसे ज़्यादा कीमती हीरा, वो मंगवाया और अपने सामने रखा और वज़ीरों से कहा कि आप लोगों का इम्तिहान लेना चाह रहा हूँ, मैं टेस्ट करना चाह रहा हूँ। एक को बुलाया, कहने के इसको फोड़ दो। कहने के बाद सलामत माफ़ी चाहता हूँ, आपके साथ मैं ख़यानत नहीं कर सकता, आपके ख़जाने का नुकसान नहीं कर सकता, ये तो सबसे कीमती है, आधी 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 हुकूमत के बराबर है इसकी कीमत, तो उससे भी ज़्यादा हो सकती है, तो ये मैं कैसा जो है ना फोड़ सकता हूँ, तो मुझे मैं माफ़ी चाहता हूँ। ये अपनी वफादारी दिखा रहे हैं बादशाह के साथ। दूसरे वजीर को बुलाया तो उसने भी कहा कि नहीं साहब, ये बहुत बेशकीमत है और आपके ख़जाने का है और आपके सर का ताज है ये, और बहुत ज़्यादा नुकसान हो जाएगा हुकूमत का और आपका कौन नुकसान बर्दाश्त कर सकता है, मैं आपसे माफ़ी चाहता हूँ। एक एक वजीर को बुलाते रहे, महमूद बोलते रहे कि भाई इसको तोड़ डालो, बाजू में पत्थर भी रख दिया था तोड़ने का। सब से फारिग होने के बाद में अयाज को बुलाया, कहने के इसको फोड़ दो, पत्थर लेके जोर से मार दिया उसको, चुकना चूर हो गया एकदम, फूट गया। ज़ाहरी तौर पर महमूद बहुत नाराज़ हो गए, नाराज़ होकर कहने लगा कि तुम्हारे पास अकल नहीं है, समझ नहीं है,
देख रहे हैं एक एक वजीर, बड़े से बड़ा वजीर, सबसे बड़ा वजीर, उसके बाद कोई, ये सारे वज़रा बैठे हुए हैं, इसमें से कोई आदमी नुकसान करना बर्दाश्त नहीं करा मेरी हुकूमत का, मेरा इतना बड़ा, और तुमको जो है ना, तुमको मैंने कहा इसको फोड़ दो तो आपने इसको चुकना चूर कर दिया। अयाज ने कहा कि बादशाह सलामत एक बात अर्ज करना चाहता हूँ, वो ये है कि मैं जानता हूँ इसकी कीमत, वो जैसे वज़रा बयान कर रहे हैं ये इसकी कीमत है, लेकिन मैं ये भी जानता हूँ कि आपका हुक्म इससे बहुत ज़्यादा कीमती है। मैं ये भी जानता हूँ कि आपका फरमान, जो आपके फरमान के सामने ये मोती क्या चीज़ है, आपके फरमान के सामने तो हम किसी की गर्दन मार दें, सर उड़ा दें, हुक्म वो चीज़ होती है, और जितनी ज़्यादा मोहब्बत और अजमत दिल में होती है हुक्म की अजमत उतनी ज़्यादा होती है। इसीलिए हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से एक सहाबी ने कहा कि मुझे आपसे मोहब्बत है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सबसे ज़्यादा मोहब्बत है, कहने के हाँ, कहने के अपने माँ बाप से भी ज़्यादा मोहब्बत है मुझे, कहने के हाँ, आप अपनी जान से भी ज़्यादा मोहब्बत है, कहने के हाँ, कहने के अच्छा अपने बाप को कत्ल करके उनका सर ले आओ, ये सुनना था, वो घर से हुजूर की मजलिस से बाहर चले गए साहबी। आपने पीछे दूसरे साहबी को भेजा, कहने के कहाँ जा रहे, कहने के अब्बा को कत्ल करने जा रहा हूँ, कहने के उनसे कोई लड़ाई है तुम्हारी, कहने के नहीं, सब पूरी दुनिया में सबसे ज़्यादा मुझे वही महबूब है, मेरे साथ बड़ा सलूक किया उन्होंने, मेरे मोहसिन है, मेरा बाप है वो, कहने के फिर, कहने के फिर तो हुजूर ने फरमा दिया, हुजूर का हुक्म है, उनके हुजूर के सामने बाप क्या चीज़ है, हुजूर के हुक्म के सामने बाप क्या चीज़ है, उन्होंने फरमाया उनको बुला लो, पकड़ लो बीच में से कहीं, वहाँ जाके कोई हरकत ना करे, बुला लिया, कहने लगे हम जोड़ने के लिए आए हैं, तोड़ने के लिए नहीं आए, सिर्फ तुमको ये आजमाना था कि मेरी बात की अजमत कितनी तुम्हारे दिल में है, और ये कोई मजाक नहीं था, जोक नहीं था, और ये भी नहीं मालूम था उनको कि वापस बुला लेंगे हुजूर, समझ आ रहा है, इतनी उन लोगों के पास मकाम था। अल्लाह तबारक व तआला का हुक्म ऐसी चीज़ है, तो एक फ़र्ज़ को 70 फ़र्ज के बराबर कर दिया जाता है, फ़र्ज़ वो चीज़ है, हुक्म अल्लाह का वो चीज़ है, हुक्म नबी का वो चीज़ है, मुसलमान के इस्लाम का वज़न उसके दिल में अल्लाह के हुक्म के वज़न, अल्लाह के नबी के हुक्म के वज़न के एतबार से है। हमारे इस्लाम में कितना वज़न है, तो बोले अल्लाह पाक के हुक्म का कितना वज़न है आपके पास, हमारे इस्लाम में कितना वज़न है, तो बोले अल्लाह के नबी की सुन्नत का कितना वज़न है, क्योंकि सुन्नत उनका हुक्म है, सुन्नत नबी का हुक्म नबी की सुन्नत है, मन अहब सुन्नति फ़कद अहब्बनी, मन अहब सुन्नति दखल अलजन्ना, मन अताअनी दखल अलजन्ना, व मन असानी फ़कद अबा, इन तुतीउहु तहतदु, तरक्तु फीकुम अम्रैन लन तदिल्लु मा तमस्सकतुम बिहिमा, किताब अल्लाह व सुन्नत रसूलिही, सुन्नत हुकुम है। बात चल रही थी कि अल्लाह तबारक व तआला रमज़ान में कैसे बरकत फरमाते हैं रोज़ों में, फ़र्ज का सवाब 70 के बराबर,
नमाज में बरकत हो गई, एक फ़र्ज नमाज का सवाब 70 फ़र्ज नमाज में हो गई,
सुन्नत में बरकत, नफिल में बरकत, नफिल पढ़ेंगे तो 70 फ़र्ज के बराबर, कुरान पाक की तिलावत का सवाब वैसे ही मिलेगा, तस्बीह का सवाब वैसे ही मिलेगा, इस्तिग़फ़ार का सवाब वैसे ही मिलेगा, इन्फाक का सवाब भी वैसे ही मिलेगा। इसीलिए मुसलमान आम तौर पर ज़कात अपनी रमज़ान में देते हैं, हालांकि ज़कात के फ़र्ज़ होने का ताल्लुक रमज़ान से नहीं है, वो तो जब आदमी के पास माल जमा हो जाए फिर उस पर साल गुजर जाए, माल जमा होते ही ज़कात फ़र्ज़ अदा हो जाती है, साल गुजरते ही अदा करना फ़र्ज़ हो जाता है, ये तरतीब है उसमें। साढ़े सात तोले सोना अगर खालिस सोना किसी के पास है, और अगर और 52.5 तोले चांदी अगर खालिस चांदी किसी के पास है, करेंसी उसके साथ में नहीं है, तो पैसे उसके साथ में नहीं है, अगर पैसे उसके साथ में है तो फिर उसको चांदी से कन्वर्ट किया जाएगा, सोने में नहीं मिलाया जाएगा। इसलिए अगर डॉलर के साथ अगर किसी के पास खाली ना सोना है ना चांदी है, खाली पैसे हैं, तो फिर पैसों को चांदी में कन्वर्ट किया जाता है, सोने में नहीं किया जाता, सोने तक का इंतज़ार नहीं करते, चूँकि 7.5 तोले सोना तो बहुत देर में आएंगे, फिर वो इस वजह से नहीं कि वो बहुत देर में आएंगे, बल्कि उसकी तरतीब है, असल में उसका उसूल है। जब ये हो जाए फ़र्ज़, اللہ تبارک و تعالیٰ کا حکم پورا ہو جائے گا, چاہے شعبان میں آ جائے, چاہے شوال میں آ جائے, چاہے رجب میں آ جائے, چاہے کسی بھی مہینے میں آ جائے. لیکن ادا چونکہ سال بھر کا ایک چکر ہوتا ہے, وہ تو ادا کرنے کا اہتمام مسلمان رمضان میں کر لیتے ہیں, چونکہ فرض کو 70 مرتبہ ادا کرنے کا ثواب ہے. 70 فرض ادا نہیں ہوتے, 70 مرتبہ کا ثواب دیتے ہیں اللہ پاک. بہت سے لوگوں کو یہ شبہ ہوتا ہے کہ بھائی نماز پڑھ لو مکے میں جا کے تو ایک کے نماز لاکھ کے برابر ہے نا, تو لہٰذا لاکھ نمازیں ادا ہو گئے تو جتنی قضا ہو گئی عمر بھر میں سب ادا ہو جاتے شاید. ویسا نہیں ہے حساب اس کا, ثواب الگ چیز ہوتی ہے, اصل فرض کا ساقط ہونا الگ الگ ہوتا ہے. فرض ختم ہونا بندے کے اوپر سے, بندے کے سر پہ سے, وہ الگ ہے, اور اصل چیز اور ثواب مل جانا وہ الگ چیز ہے. جیسے 3 مرتبہ کوئی آدمی سورہ اخلاص پڑھے تو اس کو قرآن پاک پورے پڑھنے کا ثواب ملتا ہے. لیکن کوئی یہ سمجھ کے کہ 3 مرتبہ سورہ اخلاص پڑھے تو پورے قرآن کا ثواب ملتا ہے, خالی سورہ اخلاص ہی 3 مرتبہ پڑھے تو پورے قرآن کا ثواب کے حساب مرتبہ تھوڑی. انعامی ثواب اصل ہوتا ہے اور اصلی ثواب الگ ہوتا ہے. ایک بندہ پورا قرآن پڑھ رہا ہے یہاں سے لے کے پورے 30 پارے تک, اس میں سورہ اخلاص بھی آ گیا, اور ایک بندہ خالی صرف 3 مرتبہ سورہ اخلاص پڑھ رہا, دونوں برابر نہیں ہو جاتے, مگر اس کی فضیلت اتنی ہے کہ ثواب انعامی ثواب بھی اتنا زیادہ دیا جاتا ہے. ایک مرتبہ بتانے کے لیے, انعام بتانے کے لیے اس کا ہوتا ہے. وہ ایسے ہی مسئلہ ہے اللہ تبارک و تعالیٰ کے فرائض کی ادا کرنے میں اور نوافل کی ادا کرنے میں اور سنتوں کی ادا کرنے میں. اور اسی وجہ سے حضور پاک صلی اللہ علیہ وسلم فرمایا کہ من صام رمضان ایمانا واحتسابا, جو آدمی روزہ رکھتا ہے رمضان کا ایمان کے ساتھ اور احتساب کے ساتھ, ایمان ہے اللہ کا حکم ہے اس لیے مان رہا ہے, اور احتساب ہے کہ اللہ نے جو وعدہ اس پر فرمایا ہے وہ انشاءاللہ ضرور مرحمت فرمائیں گے. احتساب کا مطلب ہے ثواب کی امید, وعدہ پورا ہونے کی امید اور اس کا یقین. اللہ تبارک و تعالیٰ اس کے سارے گناہ معاف کر دیتے ہیں. ومن قام رمضان, اور جو رمضان کا قیام کرے, غفر له ما تقدم من ذنبه, اس کے سارے گناہ معاف ہو جاتے ہیں. وسننت لکم قیامہ, میں نے قیام اس کا تمہارے لیے سنت کے طور پر مقرر کر دیا ہے حکم. سنت کا مطلب میرے کہنے کی وجہ سے وہ تمہارے ذمے ہے. سنت کا مطلب وہ ہوتا ہے, سنت کا مطلب یہ نہیں کہ فرض نہیں ہے, اور سنت کا مطلب یہ بھی نہیں ہے کہ سنت ہی ہے, پڑھ لیے تو کیا, نہیں پڑھ لیے تو کیا. آج مسلمان جو ہے نا سنت کو چھوڑنے کے لیے دلیل بنا رہا ہے. کہیں کو نہیں کر رہے آپ, سنت ہے اس لیے نہیں کر رہا ہوں. پہلے حضرات صحابہ کسی کام کو کرنے کے لیے سنت کو دلیل بناتے تھے, سنت ہے تو بھی کرنا ہی کرنا ہے, چونکہ سنت کے مقابلے میں خواہش ہے. اگر آپ سنت کو چھوڑنا چاہ رہے ہیں تو کیا خواہش پوری کر, تو جو آدمی خواہش پر عمل کرتا ہے اگر وہ سنت کے مقابلے میں نہیں ہے تو بھی برباد ہو جاتا ہے. ولا تتبع الہوا فیضلک عن سبیل اللہ, قرآن کی آیت ہے, خواہش کی پیروی مت کرو وہ تم کو سیدھے راستے سے بھٹکا دے گی, اور اگر وہ ٹکرا بھی جائے سنت سے پھر تو وہی قصہ ختم ہو جاتا ہے. پھر اس کے بعد حضور کی سنت یہ ہے, حضور نے فرمایا کہ میرا حکم یہ ہے کہ جو صحابہ جو میرے خلفائے راشدین کا طریقہ ہوگا اگر وہ کچھ بتائیں جو تم کو اضافہ نظر آئے تو بھی تمہارے ذمے لازم ہے. وہ تو اب ان کے کرنے کی وجہ سے نہیں ہوتا, حضور کے بولنے کی وجہ سے لازم ہوتا ہے. علیکم بسنتی وسنت الخلفائے الراشدین, میری سنت کو لازم پکڑو اور میرے خلفاء کی سنت کو لازم پکڑو. میرے خلفاء کی کیوں کہا, کچھ کام خلفاء ہی سے کروانا تھا, حضور صلی اللہ علیہ وسلم کے ذریعے سے کروانا مصلحت نہیں تھا. وہ اب حضور پاک صلی اللہ علیہ وسلم رمضان میں گھر کے پاس جاتے نہیں تھے, شدہ شدو ازارہ اپنا تہبند باندھ لیتے تھے اور پوری رات جاگتے تھے. اب اگر حضور خود نماز پڑھانے لگتے تو پوری رات جو ہے نا وہ نماز میں نکل جاتی, رمضان کی امت کے اوپر کیا ہو جاتی, مشقت ہو جاتی. اس لیے کچھ کام کے لیے خلفاء کو رکھا گیا تھا. اسی لیے حضرت عمر رضی اللہ تعالیٰ عنہ نے جو ہے نا اس کو باضابطہ طور پر جاری فرمایا, کس کو, تراویح کے مسئلے کو. تو تراویح کے مسئلے کے اندر حضرت عمر کی سنت ہے بلکہ نہیں سوچنے کا ہوتا, وہ حضور کی سنت ہے, چونکہ حضور نے حکم دیا انہوں جو بولیں گے وہ میری سنت ہوں گی, آپ کے حکم کی وجہ سے کرنا ہے وہ. اور علا کا لفظ ہے, علا جو ہے نا وجوب کو بتاتا ہے, فرض ہونے کو بتاتا ہے, ضروری ہونے کو بتاتا ہے. علیکم بسنتی وسنت الخلفاء الراشدین المہدیین, پھر اجماع بھی ہو گیا. اجماع مستقل دلیل ہے, اگر کوئی کچھ بھی, حضرت عمر کچھ بھی نہ بولتے, سارے صحابہ ایک کام کو اگر اتفاق کے ساتھ کریں امت کے ذمے شریعت کے طور پر لازم ہو جاتا ہے. شریعت ہے صحابہ کا اجماع, شریعت ہے. 20 रकात तरावी पर सहाबा का इजमा है, और इजमा चार दलीलों में से एक दलील है, कुरान, सुन्नत, कियास, इजमा, चार दलीलें होती हैं, माखीज़ शरई चार होते हैं, दलाइल चार हैं, कुरान और सुन्नत और इजमा और कियास। तो इजमा भी दलील शरई है, पूरे सहाबा का इजमा है। अगर उमर बीच में नहीं भी आती, समझ गया, तो भी वो एक मुस्तकिल दलील थी। और फिर वो लोग जो इत्तेफाक करते थे किसी बात पर, तो वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम से उस बात को जानते थे, अगर से नकल हो के आइंदा तक मुंतकिल नहीं हो सकी वो चीज़ उनके अल्फाज में, ऐसा होता है वो। तो लोगों को पता नहीं है, इस वजह से सुन्नत है, कोई सुन्नत है बोल के तरावी छोड़ दे रहा, कोई सुन्नत है बोल के 20 रकात छोड़ दे रहा, और कोई 8 रकात पे आ जा रहा, कोई 10 रकात पे आ जा रहा। ये सब गुमराही की शक्लें हैं। अभी एक साहब बोल रहे थे कि ये हिंदुस्तान पाकिस्तान का दीन अलग है, अमेरिका का दीन अलग है। बोले अरे मौला भाई ऐसा करेंगे अपन ट्रंप का दीन ले लेंगे, बाइडन को बोलेंगे तू कुछ सुन्नत जारी कर दे बोल के। ये क्या बात है, इस्लाम हिंदुस्तान पाकिस्तान का दीन अलग है और अमेरिका का दीन अलग है। जो हिंदुस्तान पाकिस्तान के उलमा के पास है वो तहकीकी बात है कुरान और हदीस की, पर सारी दुनिया में यही थी, और चारों साहब यानी पूरे 1400 साल तक थी, कभी भी नहीं हुआ इसमें इख्तिलाफ। तामुले हरमैन में नहीं हुआ कभी। अभी ये इब्ने सलमान साहब आके गड़बड़ कर दी है, उसको दो हिस्सों में कर दी। बकिया ये है कि 14 तामुले हरमैन भी दलाइल में से एक दलील है। ये देखा गया कि हमेशा हरमैन में कितनी नमाज हुई, 20 रकात हुई। चारों इमाम क्या पढ़ते थे, एक साहब कहने का मैं शाफी हूँ, मैंने कहा इमाम शाफी कब पढ़े थे 8 रकात? सब बेकार बातें हैं, फर्जी चीज़ें लगाई हुई हैं लोगों की, उलट पुलट लगा दिया। नहीं करना होता है ना तो बोले मैं हनफी नहीं हूँ, मैं शाफी हूँ। वो कैलिफोर्निया में हमारे पास एक दोस्त है हमारा, कहने के हजरत मैं शनफी हो गया। अरे बोला ये क्या रे, तो बोले वो शाफी का शीन और हनफी का नून, बोले मैं शनफी हो गया। मैं इनके पास गया तो उनका कह ले रहा हूँ, उनके पास गया तो इनका कह ले रहा हूँ, बोले तो ना हनफी ना शाफी बल्कि मैं शनफी हो गया बोल रहा हूँ। ऐसा नहीं होता मेरे दोस्तों भाई। ये सब चीज़ इस वजह से है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की अजमत दिलों से निकल गई। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के इरशाद की अहमियत, आपकी अजमत और आपकी मोहब्बत और आपके दीन की अजमत, ये लोगों के उम्मत के जहन से निकल गई, इसलिए सारी गड़बड़ हो रही है इस वक्त में। और उसकी इसलाह करना ज़रूरी है उम्मत के ज़िम्मे, उसकी हिफाजत करना ज़रूरी है उम्मत के ज़िम्मे, उसको सही मुंतकिल करना आने वाली नस्लों तक, नहीं तो फिर गड़बड़ हो जाता पूरा दीन। अगर हमारे पिछले हमसे पहले लोग हिफाजत ना करते होते, कुर्बानियाँ ना दिए होते, मेहनतें ना की होती, तहकीकात नहीं किए होते, उसको मुदव्वन नहीं किया होता, सारे के सारे दीन को कुरान और हदीस में से यानी बाज़ाब्ता इज्तिहाद करके और कोशिश करके दलाइल के अंदर गौर व फिक्र करके मुत्तफ़िका तौर पर अगर न किया होता तो दीन हम तक कहाँ पहुँचता। इस तरीके से बहुत मेहनत की ज़रूरत पड़ती है। इसलिए मेरे भाइयों, रमज़ान के इस मुबारक महीने में, क्योंकि अल्लाह तबारक व ताला ने बड़ी बरकतों वाला रखा है, तो ये बरकतों का एतबार असलन जो है वो हमारे अमाल से है, और हमारे माल से भी इस वजह से है कि उसमें हमारा अमल दाखिल होता है। हम अमल माल अपनी जान से करते हैं और हम अमल अपने माल से करते हैं। अल्लाह तबारक व ताला ने दो नियमतें बंदे के पास रखी हुई हैं, एक जान है वो भी अमानत है अल्लाह की नियमत है, और एक माल है वो भी अमानत है अल्लाह तबारक। जान और माल दोनों अल्लाह तबारक व ताला की अमानतें हैं, और इन अमानतों में अमल आदमी करता है और उस अमल के ज़रिए से अल्लाह तबारक व ताला की रज़ा हासिल करता है, और उस रज़ा के एतबार से जन्नत और जन्नत के दर्जात दिया जाना तय होता है। जन्नत मिलना भी वो भी अल्लाह तबारक व ताला अमल की झोली में ही डालेंगे, फजल से मिलेगी जन्नत, लेकिन वो फजल होगा अमल के कशकोल में, अमल के झोली में, बर्तन में, पाकिट में रख के जो है ना फजल फरमाया जाएगा। तो वो अल्लाह तबारक व ताला का फजल जान से सादिर होने वाले अमाल में, रोज़ों में, रोज़ा जो है ना ये जानी इबादत है, नमाज जो है ना ये भी जानी इबादत है, और ज़कात और इन्फाक और डोनेशन और आतियात और सदक़े फ़ित्र और क़ुरबानी ये माली इबादत है, और हज जो है जानी और माली दोनों की इबादत है, मुश्तरक है, वो जान की भी है माल की, दोनों के साथ मिलाकर है। दोनों से अल्लाह तबारक व ताला इबादत करवाना चाहते हैं, अपने जान के ज़रिए से भी इबादत करो, अपने माल के ज़रिए से भी। इसलिए मुसलमान को जब मुसलमान की तरफ जब ये हुक्म मुतवज्जे होता है अल्लाह तबारक व ताला का, तो मुसलमान इस हुक्म को पूरा करने में मेरे दोस्तों अल्लाह तबारक व ताला की वफ़ादारी दिखाता है, और अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ में अपने ताल्लुक़ की वफ़ादारी दिखाता है, और उसको ज़िम्मेदारी में लेता है अपने, और हालात के एतबार से उसकी अहमियत का वो अंदाज़ा करता है। हम जिस मुल्क में इस वक्त हैं और जिन हालात में इस वक्त हैं, और उम्मत मुस्लिमा जिन हालात से गुजर रही है इस वक्त, और जिस माहौल में मैं और आप हैं, और हमारी नस्लें जिस माहौल में आहिस्ता आहिस्ता ढकेली जा रही हैं, एक ایک تو آدمی خود جاتا ہے اور ایک یہ کہ اس کو ڈھکیلا جاتا ہے پری پلان. تو اس وقت ہماری نسلوں کو کفر میں، شرک میں، دہریت میں، بے دینی میں، بدتمیزی میں، بے حیائی میں دھکیلا جا رہا ہے، بے دینی میں دھکیلا جا رہا ہے، فرعونیت میں دھکیلا جا رہا ہے. اللہ کی بندگی نہیں، تم خود ہی سب سے بڑے ہو تو تم کو کسی بندگی کی کیا ضرورت ہے. جو انا سکھایا جاتا نا یہاں پر، وہ انا اصل میں دین سے دوری کو سکھانے کے لیے ٹرین کیا جاتا ہے، کیونکہ وہ اصل میں انا مقابلے میں اللہ کے ہی ہے، یا ہم اپنے بندے ہیں یا اللہ کے بندے ہیں. تو تم اللہ کے بندے کیوں ہوتے ہو؟ تم خود انڈیپینڈنٹ ہو، تمہاری مرضی میں جو آئے وہ کرو. تو یہ دھکیلا جاتا ہے پورا پری پلان. ہماری آنے والی نسلوں کو کس چیز میں دھکیلا جا رہا ہے؟ اور ہمیں کیا حکم دیا گیا؟ اللہ نے ہمیں فرمایا قو انفسکم و اہلیکم نارا، اپنے کو بچاؤ اور اپنے گھر والوں کو جہنم سے بچاؤ. وقودھا الناس والحجارہ، جس کا ایندھن لوگ بھی ہوں گے اور پتھر بھی ہوں گے. قل ان الخاسرین الذین خسروا انفسهم واهلیهم یوم القیامہ. آپ فرما دیجئے محمد صلی اللہ علیہ وسلم کہ نقصان اٹھانے والے اصل وہ ہیں جنہوں نے اپنا نقصان آخرت میں کیا اور اپنے بیوی بچوں کا نقصان آخرت میں کیا. الذین خسروا انفسهم واهلیهم، ہم تو اپنے بچوں کا نفع دیکھتے ہیں دنیا میں کہ ان کا ایجوکیشن کیسا ہے، ان کو پک کرنے، ان کو ڈراپ کرنے، ان کے جناب والا یونیفارم، ان کے فلاں 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 نخرے اٹھانے کے لیے کتنے جتن یہاں پہ کرنا پڑتا ہے، مگر کیا آخرت کے اعتبار سے کیا تیاری ہے اس میں؟ کچھ بھی اس میں تیاری آخرت کی نہیں ہے، آخرت کا نام تک نہیں آتا. کے جی سے لے کے آپ کسی یونیورسٹی تک چلے جاؤ، کہیں ایک چیپٹر ہے کہ دکھاؤ اللہ رسول کے بارے میں، آخرت کے بارے میں، انسان کی کامیابی کے بارے میں، جنت اور جہنم کے بارے میں، اچھے انجام اور خراب انجام کے بارے میں، ایک بات نہیں ہے وہاں تک، یہاں سے وہاں تک. تو وہاں پہ کیا ہے یہ چیز؟ کچھ بھی نہیں ہے یہ سب چیزیں. قرآن پاک میں اللہ یہ فرما رہے ہیں کہ نقصان اٹھانے والے اصل وہ ہیں. قل ان الخاسرین الذین خسروا انفسهم واهلیهم یوم القیامہ، نقصان اٹھانے والے وہ ہیں جنہوں نے اپنا نقصان اور اپنے گھر والوں کا نقصان قیامت کے دن کیا. جب آدمی قیامت کے دن اپنا نقصان دیکھے جا رہے ہیں تو میں تو کچھ بھی نہیں لے کے آ سکا. حضرت یوسف صاحب رحمتہ اللہ علیہ کا ملفوظ ہے نا کہ آدمی محنت کر رہا ہے دنیا پر اور دنیا کے سامانوں پر، محنت کی ہوئی چیز باہر رہ جاتی ہے، بغیر محنت کے انسان اندر اتر جاتا ہے قبر میں. اپنے اوپر محنت نہیں کیا، کیونکہ اپنے اوپر محنت کرتا تو اپنا ایمان بناتا، اپنا یقین بنا رہا تھا. انسان بنتا ہے ایمان کے بننے سے، یقین کے بننے سے، عمل کے بننے سے. اس میں تو محنت کی نہیں، تو جس میں محنت کی وہ باہر رہ گئی چیز، جس میں محنت نہیں کیا وہ اندر چلا گیا. اب فرشتے پوچھتے ہیں کہ کیا بن کے آیا، تو وہ کہتا میں بنا کے آیا، میں گھر بنا کے آیا، میں بینک بیلنس بنا کے آیا، میں فیکٹری بنا کے آیا، میں کمپنی بنا کے آیا، میں یہ بنا کے آیا، میں بنا. وہ آپ کیا بنا کے آئے اس سے بحث نہیں ہے وہاں پہ. آپ کیا بن کر آئے اس سے بحث ہے، آپ کیا چھوڑ کر آئے اس سے بحث نہیں، آپ کیا لے کر آئے اس سے بحث ہے، اپنے ساتھ کیا چیز لے کے گئے. اور وہاں کام آنے والی چیز ہو، اگر فرض کرو یہاں سے ہم ڈاکٹری کی ڈگری لے کے چلے گئے اپنی، اور اس کے ساتھ اپنے ایکسپیرئنس بھی لے کے چلے گئے کہ صاحب میری پریکٹس جو ہے نا 50 سال کی پریکٹس یا ڈگری بھی ہے، تو فرشتے ہٹو بچو کریں گے کہ ہاں بھائی ڈاکٹر صاحب آ گئے، ڈاکٹر صاحب آ گئے. ایسے تھوڑی ہونے والے ہیں، ڈگریاں پیش کر رہے ہیں آپ، نہ انجینئرنگ کی ڈگری، نہ لائری کی ڈگری، نہ ڈاکٹری کی ڈگری، کچھ نہیں کام آنے والی ہے. بنا ہوا انسان اگر ہوگا تو وہاں اپنے ساتھ بنے ہوئے پن کو لے کر جائے گا، بے بنا ہوا ہوگا تو بنی ہوئی چیزیں باہر رہ جائیں گی، بے بنا ہوا اندر چلا جائے. یہی حال اپنی بیوی کا ہے، یہی حال اپنے بچوں کا ہوگا. بچے نماز نہیں پڑھتے، نہیں وہ نے پڑھ لے رہا ہے، کالج میں ہے، یونیورسٹی میں ہے، ماشاء اللہ یہ ہو گیا، یہ ڈگری ہو گئی، یہ ڈپلوما نکل گیا، یہ ہو گیا، سرٹیفکیٹ یہ مل گیا، وہ مل گیا. نماز، روزہ، زکوٰۃ، حج، اپنی طرف سے کوشش پوری کی، پھر بھی وہ نہیں رہا، ہم ذمہ دار نہیں رہتے. لیکن اپنی طرف سے ہی کوشش نہیں ہوئی تو ہم بھی ذمہ دار، وہ بھی ذمہ دار. بڑی ضرورت ہے میرے دوست اپنے بچوں کو بچانے کی، آنے والی نسلوں کو بچانے کی. اپنا فرض یہ بنتا ہے کہ اس کی نزاکت کو پہچاننا، کہ اس وقت اس کی ضرورت کتنی ہے. اگر صحیح علم نہیں رہے گا تو کیسا مکس علم، صحیح اور غلط والا علم پھیل جائے گا دنیا میں، اور کیسی گمراہیاں عام ہو جائیں گی پوری دنیا میں. دیکھ رہے ہیں ہم اپنی آنکھوں سے کیسی کیسی گمراہیاں ہر لین میں، زندگی کے ہر شعبے میں مذہب کے نام سے چلائی جا رہی. جو بے مذہبی ہے وہ تو خیر بے مذہبی، جو عمل نہیں کرتا دین پہ بالکل وہ عمل نہیں کرتا وہ الگ ہے، لیکن جو دین پہ عمل کرنے والا طبقہ ہے اس کی نمازوں کو دیکھو، اس کے روزوں کو دیکھو، اس کی دینداری کو دیکھو، اس کی کمائی کو دیکھو، اس کے خرچ کو دیکھو، اس کی خوشیوں کو دیکھو، اس کی دعوتوں کو دیکھو، اس کی تقریبوں کو دیکھو، اس کے گھر کے ماحول کو دیکھو، اس کی بیوی بچوں کے ماحول کو دیکھو، ان کی مصروفیتوں کو دیکھو، پتہ چل جائے گا کہ کیا. اور وہ سب دین کے نام سے بھی ہے، اس میں سرٹیفکیٹ بھی ہے دین کا، کیونکہ کوئی بھی آدمی مہر لگا دے رہا آج کل، خود اپنے سے مہر لگا لے رہے چھاپ کے، ہاں یہ جائز ہے، ہاں یہ صحیح ہے، نہیں میرا خیال ہے صحیح ہوں گا، میں سمجھتا ہوں یہ صحیح ہونا چاہیے. آپ کے چاہنے پر دین بنا ہوا ہے، آپ کے گیس پر دین بنا ہوا ہے، آپ کے خیال کے اوپر ہے سارے دین کا معاملہ. بہت نازک چیز ہے. اس لیے اس وقت امت مسلمہ کو فتنوں سے بچانے کے واسطے دینی اداروں کو سپورٹ کرنے کی ضرورت ہے، جہاں پر مستحکم طریقے پر قرآن اور حدیث کو پڑھایا جاتا ہے، ایک ایک چیز ڈیٹیل سے سمجھی جاتی ہے، سمجھائی جاتی ہے، اتھنٹک طریقے پر، مستند طریقے پر، گرامر سے بھی، اصول کے اعتبار سے بھی، گرامر کے اعتبار سے بھی، دلائل کے اعتبار سے بھی، اور شواہد کے اعتبار سے بھی، پروف کے اعتبار سے بھی، سب چیز پکی ہونا پڑتا ہے، وہ بات بھی پکی ہوتی ہے. نہیں تو انفارمیشن کی اس مکس یعنی مخلوط انفارمیشن کے دور میں آپ نکالنے جاتے ہیں حق، چاہے کتنے ہی مخلص ہوں، اور نکل آتا ہے باطل. خالی آپ اسلامیزی کے اوپر چلے جاؤ، اسلامیزی ڈاٹ کام مار دو انٹرنیٹ کے اوپر، پانچ 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 ویب سائٹ تو قادیانیوں کے ہیں، اس نام سے پانچ ویب سائٹ تو قادیانیوں کے سامنے سب سے پہلے آ جائیں گے. اور چونکہ وہ لوگ پیسے زیادہ دیتے ہیں تو سب سے پہلے وہی باہر آ جاتا، سامنے وہی آ جاتا. ارے بھائی ایزی بھی ہے نا یہ، نکلنے میں بھی ایزی ہے، بتانے میں بھی ایزی ہے، اور دین سے ہی نکال دے رہے ہیں. اور جو دوسرے ہیں 72 فرقے، وہ الگ ہیں اپنی جگہ پر، یہ تو خیر اسلام میں ہی نہیں ہے، انہوں بھی آ جاتے ہیں. تو جو اسلام کے اندر ہوتے ہوئے گڑبڑ ہیں، وہ تو سارے خطے پھیلے ہوئے ہیں، آپ کو پتہ ہی ہے. اور وہ حضور نے فرمائے کہ میری امت میں 73 فرقے ہوں گے، اس میں سے ایک نجات پائے گا، باقی جہنم میں جائیں گے، 72 جہنم میں جائیں گے، اور وہ 72 کے 72 ہیں اس وقت. تو ہمیں کتنے کیئرفل ہونے کی ضرورت ہے، محتاط ہونے کی ضرورت ہے. اسی وجہ سے مسئلے مسائل کے اندر کبھی بھی اندازے پہ نہیں جانا، اور کبھی بھی ایسے کسی کے بھی خیالات وغیرہ سے معلوم کر لے کے نہیں جانا، اور ایسے راستوں سے انفارمیشن نہیں تلاش کر لینا جس میں مختلط ہونے کا، مشتبہ ہونے کا ڈر ہے، مکسنگ کا ڈر ہے، صحیح بھی ہو سکتا ہے، غلط بھی ہو سکتا ہے. انہیں بھی بول سکتے ہیں. اب جس چینل کے اوپر ابھی کل ایک صاحب آئے تھے مسجد، میں نے وہ کہنے کا میں ایک چینل چلاتا ہوں، میں نے کہا بھائی چلا لو، اب آپ کو افطار کرا دیتے، چائے پلا دیتے. نہیں میں آپ سے بات کرنا چاہ رہا ہوں. انہیں میں بات کرنا چاہ رہے ہیں، میں بات نہیں کرنا چاہ رہا ہوں. باتوں میں نے پوچھا کہ ماشاء اللہ آپ کس کے ساتھ میں جڑے ہوئے ہیں، پاکستان کے تھے. کہنے لگے میرے پاس تو سو باتیں ہیں، میں اہل حدیث کو بھی بلاتا ہوں، شیعوں کو بھی بلاتا ہوں، قادیانیوں کو بھی بلاتا ہوں، اور جنہ والا سنیوں کو بھی بلاتا ہوں، بریلویوں کو بھی بلاتا ہوں، دیوبندیوں کو بھی بلاتا ہوں، میں تو سب کو بلاتا ہوں. اب یہی بولنا باقی رہ گیا تھا کہ میں کھانا بھی ملا لیتا ہوں، پاخانہ بھی ملا لیتا ہوں. اس میں کیا فرق ہے بولو آپ؟ انہوں جو بات بول رہے اس میں اور اس میں کیا فرق ہے؟ کھانا پاخانہ ملا کے کھاؤ. ایسے ذریعے سے جو چیز چلتی ہوگی آپ بتاؤ کیا چلے گی، سامنے والا کیا سنے گا، اس کو کیا پتا چلے گا؟ یہ زمانہ ایسا ہے اس وقت، ہم جس دور سے گزر رہے ہیں میرے دوستو، اپنے مذہب کے معاملے میں بہت محتاط ہونے کی ضرورت ہے، بہت ڈرنے کی ضرورت ہے. حضور نے فرمایا جو ڈرا وہ احتیاط برتتا ہے، جو احتیاط برتا وہ کامیاب ہوتا ہے. من خاف ادلجا ومن ادلجا بلغ المنزل. جو نہیں ڈرا، ایزی لیا، وہ آدمی محتاط نہیں ہوتا. جو محتاط نہیں ہوتا اس کا پیر کہیں بھی پڑ جاتا ہے، وہ کہیں پہ بھی جا کے پھنس جاتا ہے. نیت چاہے کتنی اچھی ہو، اخلاص سے ہی کرتے ہیں لوگ کہ بھائی یار ہم کو قرآن کی بات ہی معلوم کرنا ہے، حدیث کی بات ہی معلوم کرنا ہے، دینی معلوم کرنا ہے بولتے ہیں. ہم کو معلوم ہی تو کرنا ہے، مگر بھائی جو سورس صحیح ہے اس کو تو اختیار کرنا پڑے گا نا. غلط سورس اختیار کرو گے اور اس فتنوں کے زمانے میں خاص طور پر، تو پھر کیسے کام چلے گا؟ نہیں چل سکتا. یہ کام میرے دوستوں ادارے کر رہے ہیں، اس لیے اداروں کو فل سپورٹ کرنے کی ضرورت ہے. اور وہ ہماری نسل کی حفاظت، ہماری حفاظت ہے، پوری امت مسلمہ کی بھائی سے مجموعی دین کی حفاظت ہے، ہماری نسلوں کی حفاظت ہے، اس میں ہماری اولاد بھی آئے گی اور پوری امت مسلمہ بھی آئے گی. ہمارے ذمے اپنی بھی فکر کرنا ہے، پوری امت کی فکر کرنا ہے. حضور نے فرمایا کہ جو میری امت کے ساتھ میں، جو میری امت کی فکر نہ کرے اس کا میرے سے تعلق نہیں ہے. ملم یحتم بی امور المؤمنین فلیس منا. جو مسلمانوں کے کام کا اہتمام نہیں رکھتا ہے، فکر نہیں رکھتا ہے، اس کا ہم سے کوئی تعلق نہیں ہے. ہمیشہ سیلفش ہونے کی اجازت نہیں ہے اسلام میں، اور سیلفش سے مراد اپنی بیوی بچوں کو خالی سمیٹ لے کے. ایک ہوتا اپنی ذات سے سیلفش ہونا، اور ایک ہے کہ بس ہمیں میں میرے بیوی بچے، نہیں ویسا نہیں، اسلام میں اس کی اجازت نہیں. پوری امت مسلمہ کو کے اوپر نظر رکھنی پڑے گی آپ کو کہ کیا ہو رہا ہے اور کیسے ہو رہا ہے, اور اپنی تو بدرجہ اولا رکھنی پڑے گی اپنی اولاد کی فکر, اور اپنی ذات کی اور بدرجہ اولا کرنی پڑے گی, کیونکہ اگر اولاد بچ گئی ہم تھوڑی بچنا ضروری ہے, ہمارے بدلے میں اولاد تھوڑی پیش کر سکتے ہیں قیامت کے دن کہ تم بھگت لو. بلکہ قرآن پاک میں اللہ نے فرمایا کہ ایک وقت آئے گا کہ آدمی آفر کرے گا کہ مجھے جہنم سے بچا دو, میری بیوی بچوں کو ڈال دو, میرے بیوی بچوں مجھے بچا دو, مگر اللہ فرمایا یہ نہیں ہونے والا, میرے پورے خاندان کو ڈال دو, میرے ماں باپ کو بھی ڈال دو, مگر مجھے بچا دو. وہ ہی منظر ہی ویسا ہوگا, وہ ہمیشہ ہمیشہ جانے کا مسئلہ ہے. یود المجرم لو یفتدی من عذاب یومئذ ببنیہ وصاحبتہ واخیہ وفصیلتہ التی تؤویہ ومن فی الارض جمیعا ثم ینجیہ. کلا, میرے کو چھوڑ کے سب کو میرے بدلے میں جہنم میں ڈال دو پھر مجھے نجات دے دو. اللہ فرما رہے ایسا نہیں ہونے والا ہے, بدل نہیں ہو سکتا. اپنے کو بھی بچانا ضروری ہے, اور اپنے بیوی بچوں کو بھی بچانا ضروری ہے, ان کی بھی فکر ضروری ہے, اور پوری امت مسلمہ کی فکر ضروری ہے, اور پوری امت مسلمہ میں صحیح علم کے منتقل ہونے کی بھی فکر ہونا ہے, اور صحیح عمل کے منتقل ہونے کی بھی فکر آنا ہے, اور دین ان کے اندر آ جائے اس کی بھی فکر آنا ہے. یہ دیکھو تین الگ الگ چیزیں ہیں. تھوڑی دین کی فکر ہوگی تو دین کا علم سیکھے گا, دین کا علم سیکھے گا دین پر عمل کرے گا. اگر ایک آدمی کو دین کا علم دے رہے آپ سمجھ رہے ہیں, اور مگر یہ ہے کہ اس کے پاس دین ہی کی فکر نہیں ہے, اس کو دین کا ہی شوق نہیں ہے, تو وہ کیسے کام چلے. امت مسلمہ میں جا کر دین کی محنت کر کے ان میں دین پسندی لانا یہ جائے بغیر نہیں ہو سکتا. یہ اس لیے خروج ضروری ہے. وہ جو تبلیغی جماعت کی جو ترتیب ہے نا, تبلیغ کے کام کی جو بڑوں کے ذمے ہیں, وہ اس وجہ سے ضروری ہے کہ جب تک آپ امت کے پاس جائیں گے نہیں, ان میں طلب لائیں گے کیسا, ان میں شوق لائیں گے کیسا, ان میں فکر لائیں گے کیسے. بے طلب اور بے طلب جو بندے ہیں ان کو نہ کوئی لٹریچر چاہیے, نہ کسی کا کسی کی اسپیچ سنتے, وہ نہ مسجد جاتے, نہ عید پڑھتے, نہ جمعہ پڑھتے, کچھ بھی نہیں پڑھتے, وہ انہیں کچھ سنتا ہی نہیں آپ کی بات, اس تک پہنچنے کی شکل ہی نہیں ہے کچھ, کیونکہ اس کے پاس تو طلب ہی نہیں ہے. اگر کوئی ایسا پاپ آ بھی گیا, ایسی کک کی آئی بھی گئی جو دین سے متعلق ہے, پہلے تو وہ آتی نہیں آئی بھی, تو وہ نہیں پڑھیں گا انہیں, اس کو فوراً ہٹا, چونکہ اس کے دل میں طلب نہیں ہے اس چیز کی. اور یہ زیادہ طبقہ ہے, چونکہ ہم سفر نہیں کرتے اس لیے ہمیں پتہ نہیں ہے کہ امت مسلمہ میں ایسے بھی ہوں گی کیا. بول امت مسلمہ میں ایسے ہی زیادہ ہیں, میجارٹی ایسے ہی لوگوں کی جو بے طلبی کے اس لیول پر ہے کہ ان کو کسی چیز کی فکر نہیں ہے, نہ نماز کی, نہ روزے کی, نہ جمعہ کی, نہ عید کی. ہزاروں لاکھوں کروڑوں میں اسی وجہ سے ارتداد پھیل رہا ہے, تو اسی وجہ سے ان میں جانا ضروری ہے, سفر کرنا اس کے لیے. تو اس لیے سفر کی بھی عادت ڈالنا ہے ہم کو, اور ہماری جان کا حصہ اس میں ڈالنا ہے, ہماری جان کا اللہ کے دین میں حصہ ہے مقرر ہے, اللہ کے دین کی حیات کے لیے, اللہ کے دین کی سربلندی کے لیے اس میں ہماری جان کا حصہ مقرر ہے, اور ہمارے مال کا حصہ بھی اللہ کے دین کی سربلندی کے لیے مقرر ہے. تو اس میں ہم نے اپنا مال کتنا لگایا ہے, اللہ کا دین محفوظ ہو, اللہ کا دین پھیلے, اللہ کا کلمہ بلند ہو, دین زندہ ہو, دین لوگوں میں منتقل ہو, جو مسلمان ہیں ان کے اندر دین بچے رہے, اور ان کے اندر جو دھیرے دھیرے غفلت, نفس اور شیطان اور بری عادتیں اور برا ماحول یہ اثر انداز ہوتا رہتا ہے. آدمی کتنے ہی دیندار ہے ماحول سے نہیں بچ پاتا, ماحول سے متاثر ہو جاتا ہے, بری عادتوں سے متاثر ہو جاتا ہے, خواہشات اور جذبات سے متاثر ہو جاتا ہے. اس کو دور کرنے کے لیے اس کی تربیت کا ایک نظام ہونا پڑتا ہے میرے دوستو. اس لیے اس پر وقت بھی لگے گا اور مال بھی لگے گا. تو مال کے ذریعے سے جو خدمات انجام دی جا رہی ہے اس میں بھرپور حصہ لینا اور خوب بڑھ چڑھ کر حصہ لینا, اور ہمارا حصہ لینا یہ مقرر کرتا ہے ہمارے اللہ کے تعلق کی وزن کو, کہ کتنی زیادہ ہمارے اندر اس کی اہمیت ہے اللہ کی بات کی اور اللہ کے کام کی. اسی اعتبار سے ہم اپنا دل بڑا کریں گے, حوصلہ بڑا کریں گے, ہمت کریں گے, چونکہ حالات تو آدمی کے ساتھ رہتے رہتے ہیں, آدمی کو ہمت کرنا پڑتا ہے تھوڑا سا اور ایڈجسٹ کرنا پڑتا ہے. تو اس لیے دین کے کام ہونے کے واسطے تھوڑا قربانی چاہیے ہوتی ہے, ادارے چلیں قربانی چاہیے. پہلے زمانے میں جب مسلمانوں کی حکومتیں ہوا کرتی تھیں تو بیت المال سے یہ ساری چیزیں چلتی تھیں. اب بیت المال کا نظام ختم ہو گیا, مسلمانوں کی حکومت نہیں ہے, کافروں کی دشمنوں کی حکومتیں ہیں. ابھی مسلمان بڑی تعداد کے اندر ہر جگہ پایا جاتا ہے, اب اپنے دین کے کام کو کیا کرے, حکومت تو اٹھائے گی نہیں یہ خرچہ, اب کون اٹھائے گا, ہم اٹھائیں گے, اور اٹھا رہا مسلمان. ارے بھائی تمہارے ساتھ بیوی بچے نہیں ہے, ہم برابر کریں گے اپنے دین کے واسطے, اور کر رہا ہے. اور یہ حضور پاک صلی اللہ علیہ وسلم کی برکت ہے کہ حضور صلی اللہ علیہ وسلم کا فیض ہر مسلمان میں ہوتا ہے. دیکھو کتنی خوش نصیبی کی بات ہے یہ, اور کتنی قدر کرنے والی بات ہے یہ, ہر حضور پاک صلی اللہ علیہ وسلم کا فیض اور ان کی نبوت کے انوارات اور برکات ہر مسلمان میں ہوتے ہیں. پڑھا لکھا ہو, بے پڑھا لکھا ہو, جاہل ہو, عالم ہو, گنہگار ہو فرما بردار ہو, متقی ہو عاصی ہو, سب میں حضور پاک صلی اللہ علیہ وسلم کی برکات امتی ہونے کی نسبت کے اثرات ہوتے ہیں, فیض ہوتے ہیں. اس کی وجہ سے آدمی ہر قیمت پر اپنے دین کی خدمت کرتا ہے, ہر حالت میں کرتا ہے, اور ساری دنیا میں کر رہے ہیں. اور اللہ تعالیٰ مجھے بھی اور آپ کو بھی قبول فرمائے اور زیادہ سے زیادہ حصہ لینے کی توفیق عطا فرمائے. آپ کو پتہ ہی ہے کہ آپ کو جس کام کے لیے اس وقت جوڑا گیا ہے اس میں بھی یہی ہے کہ ادارے کے سلسلے میں تعاون جو ہمیشہ ہر سال آپ کر رہے ہیں ماشاء اللہ, اس مرتبہ بھی آپ بڑھ چڑھ کر حصہ لیجیے. تعارف کی آپ کو اتنی ضرورت نہیں ہے کہ اللہ تعالیٰ کے شکر سے بہت بڑے پیمانے پر اللہ پاک کام لے رہے ہیں, کام ہو رہا ہے اور سروسز الحمدللہ تعالیٰ فری ہیں. اگر مناسب سمجھے تو ہمارے سیکرٹری صاحب ہے, یہ انجینئر ہیں اپنے پیشے سے, مگر ماشاء اللہ اعزازی طور پر لگے رہتے ہیں ہمارے ادارے کے ساتھ میں. تھوڑا سا ادارے کا تعارف کرا دیں اور آپ تو ویسے بھی واقف ہیں, بڑھ چڑھ کر حصہ لیجیے کیونکہ ہم ہمہ جہتی خدمت کر رہے ہیں. بچوں کا حافظ بھی بنا رہے ہیں, عالم بھی بنا رہے ہیں, بچوں کا بھی ہے, بچیوں کا بھی ہے, ویک ڈیز میں بھی ہے, ویکینڈ میں بھی ہے, اور پھر اس کے ساتھ ساتھ شریعہ بورڈ ہے جس کو آپ جانتے ہی جانتے ہیں, ذبیحہ سپروائزری کا کام ہے جس کو آپ جانتے ہیں. آپ الحمد للہ گلوبل طریقے پر پورے امریکہ میں اللہ نے اس کو پھیلا دیا ہے اور یہ سب پھر سروسز فری ہیں الحمد للہ تعالیٰ. ہم سب بیا سپروائزری سے بھی کوئی پیسہ نہیں بناتے, ایک پیسہ فیس کا نہیں لیتے, چندہ مانگتے ہیں بھائی ہم کو چندہ چاہیے, اس وجہ سے کہ یہ سارے اخراجات پیش کرنا ہوتا ہے. تو اس لیے بڑھ چڑھ کر خوب حصہ لیجیے, ہمہ جہتی اعتبار سے انشاءاللہ اس کار خیر میں آپ کا مال لگے گا اور اس کے انوار و برکات ضرور انشاءاللہ تعالیٰ آپ کو دنیا میں بھی ملیں گے, کیونکہ دنیا میں برکت کے ساتھ میں واپس ہونا اس امت کی خصوصیت ہے. جو مال لگائے گا دین کے لیے وہ برکت کے ساتھ اس دنیا میں واپس کر دیا جائے گا. اللہ نے اپنے نبی کے ساتھ میں یہ فرمایا, میں تمہاری امت کے ساتھ یہ کرنے والا ہوں, کسی کے ساتھ یہ وعدہ نہیں ہے, حضور کی امت کے ساتھ یہ وعدہ ہے اور یہ وعدہ حضور سے, اللہ کا اپنے محبوب سے یہ وعدہ ہے کہ تمہاری امت جو لگائے گی اخلاص کے ساتھ دنیا میں برکت کے ساتھ میں, میں واپس کروں گا اس اور آخرت میں اس کا پورا پورا بدلہ بھی دوں گا. اس لیے انشاءاللہ تعالی کام میں بھی برکت, ثواب کا ثواب, اور ہماری اپنے حالات کے اوپر بھی انشاءاللہ اچھا اثر پڑے گا. اللہ پاک مجھے اور آپ کو سب کو عمل کی توفیق عطا فرمائے. خوب بڑھ چڑھ کر حصہ لیجیے.